इतवार 29 अक्टूबर के सैरबीन के साथ मैं हूं जावेद सुमरू। सुनने वालों को सलाम पहुंचे। पाकिस्तान और श्रीलंका की टीमों के दरमियान तीसरा और आखिरी T20 मैच लाहौर के कजाफी स्टेडियम में जारी है। क्या मजीद इंटरनेशनल मैचों की कोई उम्मीद है?
ये अचानक नहीं होगा कि फौरन ही इंग्लैंड, ऑस्ट्रेलिया या साउथ अफ्रीका जो बड़ी टीम है वो कह दें कि हम आके खेलेंगे, इसमें वक्त लगेगा।
तफसील आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है। नादिया सुलेमान से खबरें सुनिए। 8 साल के वक्फे के बाद श्रीलंका और पाकिस्तान की क्रिकेट टीमों के दरमियान लाहौर के कजाफी स्टेडियम में तीसरा और आखिरी T20 मैच इस वक्त जारी है। इससे कबल श्रीलंका के खिलाफ 5 एक रोजा मैचेस पर मुश्तमिल सीरीज में पाकिस्तान ने क्लीन स्वीप किया, जबकि T20 मैचेस की सीरीज में उसे 2-0 से बढ़तरी हासिल है। हमने अपनी नामा निगार हिना सईद से पूछा कि मैच के लिए क्या तैयारियां की गई और लाहौर में सिक्योरिटी के क्या इंतजाम हैं।
8 साल बाद श्रीलंकन क्रिकेट टीम की वापसी हुई है लाहौर में, तो शायकीन क्रिकेट का जोश देखने वाला है। सख्त सिक्योरिटी के हिसार में शाम को जब दोनों टीमें स्टेडियम पहुंची तो उनका बहुत पुरतपाक इस्तकबाल किया गया। पाकिस्तान और श्रीलंका दोनों के झंडे लहराए गए और शायकीन क्रिकेट बहुत ज्यादा पुरजोश है। 25,000 की कैपेसिटी है इस स्टेडियम में और उतनी ही तादाद आज शायकीन की मौजूद है, क्योंकि टिकट की प्राइस कम रखी गई उसके मुकाबले में जो कि वर्ल्ड 11 की टिकट थी। और शायकीन क्रिकेट का कहना है कि वो सिर्फ अच्छी क्रिकेट देखना चाहते हैं, चाहे जीते पाकिस्तान या श्रीलंका।
ईरान के सदर ने कहा है कि उनका मुल्क हर वो हथियार बनाएगा जो मुल्क पे हमले की सूरत में दिफा के लिए जरूरी है। अहवाल अब्दुल्ला फारूकी बता रहे हैं।
ईरान के सदर हसन रूहानी ने ईरान के पार्लियामेंट से खिताब के दौरान कहा है कि बैलिस्टिक मिसाइल समेत दीगर हथियारों की तैयारी करके ईरान किसी बैन अल-अक़वामी मुआहदे की खिलाफवर्जी नहीं करेगा। हसन रूहानी ने अमरीका को भी मुतनब्बे किया कि 6 बैन अल-अक़वामी ताकतों और ईरान के दरमियान तयशुदा जौहरी मुआहदे की खिलाफवर्जी मुल्की मफाद के खिलाफ तसव्वुर की जाएगी। अमरीकी सदर डोनाल्ड ट्रंप हाल ही में ईरान के साथ जौहरी मुआहदे की तजदीद से इनकार कर चुके हैं और ईरान की हुकूमत को शिद्दत पसंदी को फरोग देने वाला मुल्क करार दे चुके हैं।
बैन अल-अक़वामी जौहरी तवानाई की एजेंसी के सेक्रेटरी योखियो मानो एक आला सतह के वफद के हमरा ईरानी हुकाम के साथ मुजाकरात के लिए तेहरान आज पहुंचे हैं। योखियो मानो आज ईरान के जौहरी तवानाई के इदारे के सरबरा अली अकबर सोलही के अलावा ईरानी वजीर खारजा से भी मुलाकात करेंगे। इंडिया में साबिक वजीर खजाना पी चिदम्बरम के इस बयान पे बहस शुरू हो गई है, जिसमें उन्होंने इंडिया के ज़ेर इंतज़ाम कश्मीर के अवाम की जानिब से खुद मुख्तारी के मुतालबे को जायज़ करार दिया है। पी चिदम्बरम के इस बयान पे इंडिया के वजीर आज़म नरेंद्र मोदी ने भी कहा है कि कांग्रेस कश्मीर पर अलहदगी पसंदों और पाकिस्तान की ज़बान बोल रही है। माजरा हुमैरा कमल से सुनिए।
इंडिया के साबिक वजीर खजाना के इंडिया के ज़ेर इंतज़ाम कश्मीर से मुतलिक हालिया बयान पर हुकूमती हलकों की जानिब से शदीद तनकीद की जा रही है। इंडियन रोजनामे इकोनॉमिक टाइम्स के मुताबिक कांग्रेस के सीनियर लीडर पी चिदम्बरम ने कहा है कि कश्मीर के लोगों से बातचीत के बाद वो इस नतीजे पर पहुंचे हैं कि जब भी कश्मीरी आज़ादी का मुतालबा करते हैं तो ज़्यादातर लोगों का मतलब खुद मुख्तारी से होता है। ताहम पी चिदम्बरम के इस बयान की हुक्मरान जमात भारतीय जनता पार्टी ने सख्त मुज़म्मत की है। बीजेपी की वफाकी वजीर स्मृति ईरानी ने चिदम्बरम के बयान को शर्मनाक करार दिया है। अपने बयान में पी चिदम्बरम ने इंडिया के वजीर आजम नरेंद्र मोदी की मौशी पॉलिसियों को भी तनकीद का निशाना बनाया है।
स्पेन के दारुल हुकूमत बार्सिलोना में आज हज़ारों अफराद कैटलोनिया की जानिब से आज़ादी के ऐलान के बाद मुल्की इत्तेहाद की हिमायत में रैली निकाली है, जबकि स्पेन की हुकूमत ने बरतरफ किए जाने वाले कैटलोनिया के रहनुमा पुजडिमों से कहा है कि उन्हें नए इंतखाबात में हिस्सा लेने का पूरा हक हासिल है। तफसील के साथ नासिश सफर।
बार्सिलोना में मुत्तहिद स्पेन की हिमायत में निकलने वाली रैली में तमाम अहम बड़ी सियासी जमातें शिरकत कर रही हैं। स्पेन की हुकूमत का कहना है कि कैटलान के रहनुमाओं को उनके ओहदे से हटाने और नए इंतखाबात के ऐलान के बाद उन्होंने कैटलान के इंतजामात मुकम्मल तौर पर संभाल लिए हैं। दूसरी जानिब अलहदगी पसंदों ने दावा किया है कि ओहदे से बरतरफ किए जाने वाले कैटलोनिया के सरबराह पुजडिमों अब भी अपनी जिम्मेदारियाँ संभाले हुए हैं। पुजडिमों हुकूमती मुदाखलत के खिलाफ इकदाम को जमहूरी मजाहमत करार देते हैं।
शिमाली अफगानिस्तान के हुकाम का कहना है कि शिद्दत पसंदों के एक हमले में 13 पुलिस अहलकार हलाक हो गए हैं। हमला सुबह कंदूस में पुलिस चौकी पे किया गया। तालिबान ने हमले की जिम्मेदारी कबूल की है। इराकी कुर्दिस्तान की पार्लियमान आज कुर्द सदर मसूद बरजानी के ओहदे से अलग होने के फैसले का जायजा लेगी। कुर्द सदर मसूद बरजानी ने पार्लियमान को लिखे गए खत में कहा है कि वो अपने ओहदे की मियाद में तौसी नहीं चाहते। کرد صدر کے عہدے کی میعاد رواں ہفتے بدھ کو ختم ہو جائے گی. اس سے قبل بدھ کے روز ہی انتخابات کا انعقاد ہونا تھا، تاہم حال ہی میں آزاد کردستان کے لیے ہونے والے متنازع ریفرنڈم کے بعد پیدا ہونے والی کشیدہ صورتحال کے باعث انتخابات کا انعقاد ملتوی کیا گیا ہے. پارلیمان کے اجلاس میں صدر برزانی کے اختیارات کی تقسیم کس طرح کی جائے یہ طے کیا جائے گا. اس کے علاوہ فلپائن کے جنوبی شہر مراوی میں شدت پسندوں اور حکومتی سیکیورٹی فورسز کے درمیان 5 ماہ جاری رہنے والی لڑائی کے بعد سینکڑوں خاندان واپس آ گئے ہیں. یہ خبریں آپ نے بی بی سی اردو سروس سے سنی.
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے. آپ کا خط ملا. سب سننے والوں کو عارف وقار کا سلام پہنچے.
آپ ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں. پتہ ہے پوسٹ باکس 3101 اسلام آباد. آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں.
سیربین بی بی سی اردو سروس سے سن رہے ہیں. دنیا کے ممتاز طبیعت دان ڈاکٹر اسٹیفن ہاکنگ کی پی ایچ ڈی تھیسس انٹرنیٹ پر جاری ہونے کے بعد 20 لاکھ سے زائد لوگوں کی نے ایکسس کی ہے. اور صومالیہ کے دارالحکومت موگادیشو میں شدت پسندی کا واقعہ ہوا ہے. اس کی تفصیل پروگرام میں ذرا دیر میں سنیے گا، لیکن پہلے پاکستان چلتے ہیں جہاں لاہور میں پاکستان اور سری لنکا کی کرکٹ ٹیموں کے درمیان تیسرا اور آخری ٹی ٹوینٹی کرکٹ میچ اس وقت جاری ہے. پاکستان نے پہلے بیٹنگ کرتے ہوئے سری لنکا کو 181 رنز کا ہدف دیا ہے. مزید تفصیلات بتانے کے لیے اس وقت لاہور سے براہ راست موجود ہیں نامہ نگار ہنا سعید. ہنا، کیا ہے مزید تفصیل آج کے کھیل کی؟
جی، 8 سال بعد سری لنکن کرکٹ ٹیم کی واپسی ہوئی ہے پاکستان کے قذافی اسٹیڈیم میں، تو شائقین کرکٹ کا جو جوش ہے وہ دیکھنے والا ہے. 25,000 کی کیپیسٹی ہے قذافی اسٹیڈیم کی، اور آج اسٹیڈیم کچا کچ بھرا ہوا ہے. ایک الگ ہی جو ہے نا جذبات دیکھنے میں آ رہے ہیں آج شائقین کرکٹ میں. انہیں نہیں فرق پڑتا کہ پاکستان جیتے یا سری لنکا جیتے، انہوں نے دونوں ملکوں کے جو جھنڈے ہیں وہ اٹھائے ہوئے ہیں اور دونوں ٹیمز کو چیئر کر رہے ہیں. وہ صرف اس بات پہ خوش ہیں کہ 8 سال اور 7 مہینے بعد، March 2009 میں جو سری لنکن کرکٹ ٹیم پر حملہ ہوا تھا اس کے بعد، اس ٹیم نے اتنا کانفیڈنس دکھایا ہے پاکستان میں کہ یہ واپس آئے ہیں کھیلنے اور یہ کھیل رہے ہیں. اس وقت بہت اچھا میچ جو ہے جاری ہے. پاکستان نے اپنی اننگز ختم کی، 180 کا سکور بنایا جو کہ بہت اچھا ہے. اور آخری 5 اوورز میں آپ کو بتاؤں، جو شائقین تھے وہ پاگل ہوئے جا رہے تھے، ہر چوکے اور چھکے پہ وہ اتنے ایکسائٹڈ تھے. وہ کہتے ہیں نا پیسہ وصول والی بات ہے، آج کا میچ واقعی پیسہ وصول ہے.
زبردست. تو آپ نے کھیل کا ذکر کیا اور شائقین کے بارے میں بتایا، لیکن سیکیورٹی جو ہے وہ بھی بڑی سخت تھی کھیل کے میدان کے اطراف میں.
اچھا، سیکیورٹی کے دو پہلو ہیں. پہلے تو میں آپ کو وہ بتاؤں جو پولیس فورس نے ہمیں بتایا، لاہور پولیس نے ہمیں بتایا کہ ایلیٹ فورس کے 100 اہلکار، ڈولفن فورس کے 120، اس کے علاوہ ٹوٹل 11,000 سے زائد جو پولیس افسران ہیں وہ قذافی اسٹیڈیم اور اس کے اطراف کے علاقوں میں تعینات ہیں. رینجرز بھی ہیں، سی سی ٹی وی بھی ہے، فضائی نگرانی بھی ہے. تمام انتظامات فول پروف ہیں اور بہت اسٹرکٹ ہیں. اب تک جتنے میچز ہوئے ہیں پاکستان میں پچھلے سال میں اور اس سال میں، میں نے سارے کور کیے ہیں اور یہ اب تک کی بیسٹ سیکیورٹی ہے میں یہ کہہ سکتی ہوں. لیکن وہیں اہلیان لاہور کا یہ شکوہ ہے، متعدد لوگوں سے میں نے بات کی اور وہ یہ کہتے ہیں کہ کرکٹ کی واپسی بہت اچھی بات ہے لیکن پورا شہر ایک طرح سے سٹینڈ سٹل ہو جاتا ہے. ہم اپنے گھروں میں محصور ہو جاتے ہیں، مارکیٹیں بند ہو جاتی ہیں، کوئی اور ایکٹیویٹی نہیں ہو پاتی لاہور میں. تو اس کو انتظامیہ کو دیکھنا چاہیے کیونکہ اب کافی میچز کروا چکے ہیں.
اچھا،
تو اب اس چیز کو دیکھنا چاہیے کہ کس طرح سے آگے سٹی سٹینڈ سٹل نہ ہو.
جی، صحیح کہہ رہی ہیں آپ. اور آپ نے جیسا کہ شائقین کا تذکرہ کیا، آپ یہ بھی بتایا کہ آپ نے کہ پہلے کے میچز بھی آپ نے کور کیے ہیں، تو شائقین کے مزاج میں کوئی تبدیلی دیکھی پہلے اور اب کے مقابلے میں، یا وہ ویسا ہی رہتا ہے؟
نہیں، شائقین کے جذبات اور احساسات اور ان کے جو آج رسپانس ہیں وہ دیکھنے والے ہیں. یقیناً یہ T20 سیریز پاکستان جیت چکا ہے اور ایسا سوچنے میں آ رہا تھا کہ شاید یہ میچ آج کوئی نہیں دیکھنے آئے گا یا کم تعداد آئے گی، और मैं आपको बताऊं 5 बजे तक टर्नआउट बहुत कम था। हम बहुत फिक्रमंद थे कि शायद आज स्टेडियम में बहुत लोग नहीं आएंगे, लेकिन लोग फुल फोर्स में बाहर आए। उसके बाद शायद संडे था, थोड़ा लेजी थे, लेकिन लोग फैमिलीज को लेकर आए हैं और वो कहते हैं कि हमें फर्क नहीं पड़ता कि कौन खेल रहा है कौन जीत रहा है, हम क्रिकेट को सपोर्ट करने आए हैं, हम मैचेस देखेंगे और हम ये बात यकीनी बनाएंगे कि इंटरनेशनल क्रिकेट वापस पाकिस्तान में उसी तरह हो जैसे 2009 से पहले होता था।
हिना सईद लाहौर से बहुत बहुत शुक्रिया इन तफसीलात के लिए। और पाकिस्तान में एक सवाल शायकीन क्रिकेट ये भी कर रहे हैं कि गाहे बगाहे कोई एक आध इंटरनेशनल मैच पाकिस्तान में तो हो जाता है, लेकिन क्या क्रिकेट पूरे तौर पे पाकिस्तान में बहाल होगी? यही सवाल मैंने रखा बीबीसी उर्दू के खेलों के नामा निगार अब्दुलरशीद शकूर के सामने।
देखिए 2009 में जब श्रीलंकन टीम पर अटैक हुआ था उसके बाद से तो बिल्कुल पाकिस्तान में क्रिकेट जो है इंटरनेशनल क्रिकेट वो तो बिल्कुल ही बंद हो गई थी और पाकिस्तान को जो है वो यूएई में मुत्तहिदा अरब इमारात में अपनी होम सीरीज खेलनी पड़ी थी। तो पाकिस्तान क्रिकेट बोर्ड काफी अरसे से इस कोशिशों में मसरूफ था कि किसी तरह पाकिस्तान में इंटरनेशनल क्रिकेट वापस आए। तो पहले कदम के तौर पर पीएसएल का जो फाइनल था वो यहाँ पर कराया गया और दुनिया को दिखाया गया कि यहाँ पे सिक्योरिटी के इंतजाम अगर हम सख्त करके और इस तरह अरेंज करके मैच कराते हैं तो फिर आने वाले दिनों के लिए जो है वो रास्ता दूसरी टीमों के लिए भी खुल सकता है। तो पहले कदम के तौर पर पीएसएल का फाइनल हुआ, उसके बाद फिर इंटरनेशनल 11 जो वर्ल्ड 11 है उसने पाकिस्तान का दौरा किया, लाहौर में उसने 3 मैच खेले और उसी सीरीज की कामयाबी की बुनियाद पर फिर पाकिस्तान क्रिकेट बोर्ड ने कहा कि अगले मरहले में श्रीलंका की टीम आएगी। तो श्रीलंका की टीम अब यहाँ आई है और अब पाकिस्तान क्रिकेट बोर्ड जो है वो एक कदम और आगे की तरफ देख रहा है कि अगर ये श्रीलंका की टीम का ये मैच जैसे हो जाता है तो इसकी जो पॉजिटिव रिपोर्ट है और इसके पॉजिटिव मैसेज की सूरत में अगले महीने वेस्ट इंडीज की टीम भी पाकिस्तान आएगी और यहाँ पर उन्होंने ऐलान किया है कि वो 3 T20 मैचों की सीरीज खेलेगी। तो पाकिस्तान क्रिकेट बोर्ड जो है वो मुस्तकिल इस बात के लिए कोशिशों में मसरूफ है कि पाकिस्तान में इंटरनेशनल क्रिकेट जो है वो अब होनी चाहिए क्योंकि काफी अरसे पाकिस्तानी जो शायकीन है वो महरूम रहे हैं अपने खिलाड़ियों को और बाहर के खिलाड़ियों को देखने के लिए, तो एक फजा तो कायम हो चुकी है।
लेकिन ये बताएं कि क्रिकेट इंतजामिया कितनी पुरुमीद है कि जो बड़ी टीमें हैं जिनका मुकाबला पाकिस्तान का एक बहुत बड़े मुकाबले समझे जाते हैं, उन टीमों को ले आने में कितनी कामयाबी हासिल कर पाएगी इंतजामिया?
देखें अब ये डिपेंड करेगा कि पाकिस्तान क्रिकेट बोर्ड अपना केस जो है वो आईसीसी के फोरम पर किस मजबूती और किस मौसर अंदाज से पेश करता है और ये जो मैचेस हुए हैं जैसे पीएसएल का फाइनल हुआ उसके बाद फिर वर्ल्ड 11 के जो मैचेस हुए उसमें काफी यानी एक हौसला अफजा चीज ये थी कि उसमें जनूबी अफ्रीका के 5 खिलाड़ी शामिल थे जो इस वक्त मौजूदा टीम के खिलाड़ी हैं और अब फिर श्रीलंका की टीम। तो पाकिस्तान क्रिकेट बोर्ड को अब बहुत ज्यादा मौसर तरीके से अपना केस जो है वो पुटअप करना पड़ेगा आईसीसी में और सिक्योरिटी के बारे में जो रिपोर्टें हैं वो वहां पेश करनी पड़ेंगी कि हम सिक्योरिटी जो है वो बहुत अच्छे तरीके से फॉरेन टीमों को दे सकते हैं। तो इसी तरह फिर राह हमवार होगी और ये एकदम एक साथ नहीं होगा, अचानक नहीं होगा। जरूरी नहीं है कि फॉरेन ही कोई एक टीम जो है जैसे इंग्लैंड ऑस्ट्रेलिया या साउथ अफ्रीका जो बड़ी टीम है वो कह दें कि हम आके खेलेंगे, एक मैच हो सकता है 2 मैच हो सकते हैं, लेकिन इसी तरह आगे चलकर फिर पाकिस्तान को जो है इंटरनेशनल क्रिकेट जो है वो भरपूर तरीके से फिर वापस आएगी, लेकिन उसमें वक्त लगेगा। लेकिन कोशिश है पाकिस्तान क्रिकेट बोर्ड की जो है वो मुस्बत अंदाज में जारी।
अच्छा, जो शायकीन हैं वो इस सूरत हाल को कैसे देखते हैं कि कभी कभी हो जाता है और वो भी बहुत ही इबहाम रहता है कि होगा नहीं होगा, जैसा कि श्रीलंका की टीम का भी यही हो रहा था कि आ रही है नहीं आ रही है, आ रही है नहीं आ रही है, तो ये सूरत हाल शायकीन को कैसे मुतासर करती है?
देखिए शायकीन तो चाहते हैं कि पाकिस्तान में क्रिकेट हो और पाकिस्तान क्रिकेट बोर्ड शायकीन ब्रॉडकास्टर इन सब की एक ही ख्वाहिश है कि पाकिस्तान में इंटरनेशनल क्रिकेट होनी चाहिए और शायकीन जो है उसका आप अंदाजा लगा सकते हैं कि जब वर्ल्ड 11 आई थी तो मतलब टिकटों की जो तलब थी और जिस तरह शायकीन चाह रहे थे कि वो मैदान में जाके देखें, ये श्रीलंकन सीरीज में भी यहाँ पे जो मैच है उसमें भी हमने यही जोश खरोश देखा है, तो शायकीन तो चाहते हैं कि हो, लेकिन इसका सारा जो दारोमदार है बुनियादी जो एक जो फैक्टर है वो है सिक्योरिटी, पाकिस्तान के हालात। अगर पाकिस्तान के हालात जो है वो नॉर्मल रहते हैं और यहाँ पे कोई ऐसा नाखुशगवार वाकया नहीं होता है तो फिर पाकिस्तान क्रिकेट बोर्ड के लिए भी आसान होगा क्रिकेटिंग जो कम्युनिटी है उसको कायल करना कि देखें यहाँ पे हालात जो हैं वो अब अच्छे हैं खुशगवार हैं तो आप अपनी टीम भेजें। तो सारा डिपेंड करता है यहाँ के हालात पे।
लेकिन ये बताएं कि इस तरह के हालात में जब طرف سیکیورٹی بہت ہی زیادہ ہوتی ہے اور تقریباً ہر طرف پولیس اور رینجرز اور باقی سیکیورٹی ادارے ہوتے ہیں, تو جو کھیل کا مزہ ہے وہ تو ایک آزاد فضا میں بیٹھ کے کھیل دیکھنے کا آتا ہے. اس طرح کے بہت ہی زیادہ انڈر سیکیورٹی جو انتظامات میں کھیل دیکھا جاتا ہے وہ کس طرح متاثر ہو رہا ہوتا ہے؟
دیکھیں اس طرح متاثر تو نہیں ہوتا ہے, جیسے ہی ٹاس ہو جاتا ہے میچ شروع ہو جاتا ہے تو پھر وہ کرکٹ گراؤنڈ کے اندر جو شائقین ہیں وہ پھر ان کی جو توجہ ہے وہ پھر میچ پر ہی مرکوز ہو جاتی ہے. ہاں ان کو جب آ رہے ہوتے ہیں وہ اس میں میڈیا کے لوگ بھی ہیں دوسرے لوگ بھی ہیں تو وہ ان کو مختلف ہرڈلز کا سامنا رہتا ہے, رکاوٹیں ہوتی ہیں, چیک پوسٹ بنی ہوئی ہیں, آپ کو اپنے آپ کو پیش کرنا ہے, جامع تلاشی ہو رہی ہے, آپ کے جو ہے سامان کی تلاشی ہو رہی ہے, تو ان مراحل سے گزر کے آتے ہیں تو وہ خوف تو ضرور ہوتی ہے. لیکن اب یہ مجبوری بھی ہے, اگر ایک میچ کی بنیاد پر اگر ہم کہیں کہ جی سیکیورٹی بہت اچھی تھی اور اس کو ہم بہت ایزی کر دیں یا اس میں کچھ لچک پیدا کر دیں اور نہ خاصتا کوئی ایسا واقعہ دوبارہ رونما ہو جاتا ہے جیسے 2009 میں ہوا تھا تو پھر پاکستان کی جو کرکٹ ہے وہ اور پیچھے چلی جائے گی, پھر مشکل ہو جائے گا بہت ہی پاکستان کرکٹ بورڈ کے لیے کہ دنیا کو وہ قائل کر سکے. تو پاکستان کرکٹ بورڈ, پنجاب گورنمنٹ کہہ لیں یا پاکستان کے جو قانون نافذ کرنے والے ادارے ہیں جن کی باہمی اشتراک سے یہ سب چیزیں ممکن ہوئی ہیں, تو وہ کوئی موقع ایسا دینا نہیں چاہتے ہیں کہ کوئی لیپس ہو اور پھر اس طرح کا کوئی ناخوشگوار واقعہ ہو. تو یہ ایک مجبوری ہے, لیکن آہستہ آہستہ جب وقت کے ساتھ ساتھ یہ چیزیں ہوتی جائیں گی تو اور تھوڑی سی جو سیکیورٹی ہے اس میں نرمی ہوتی جائے گی اور پھر ہو سکتا ہے کہ کچھ سالوں کے بعد جو ہے ہم نارمل طریقے سے جو ہے وہ شائقین جو ہے وہ میچ سے لطف اندوز ہو سکے.
یہ تھے بی بی سی اردو کے کھیلوں کے نامہ نگار عبدالرشید شکور. اگر آپ آج کے میچ پر نظر رکھنا چاہیں تو ہماری ویب سائٹ bbcurdu.com پر آ سکتے ہیں. سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. دنیا کے ممتاز طبعیات دان یا فزسسٹ ڈاکٹر اسٹیفن ہاکنگ کی کیمبرج یونیورسٹی میں داخل کرائی گئی پی ایچ ڈی کی تھیسس کو عام پبلک کے لیے انٹرنیٹ پر شائع کیے جانے کے بعد 20 لاکھ سے زیادہ لوگ ایکسیس کر چکے ہیں. کیمبرج یونیورسٹی کے مطابق برطانیہ کی کسی یونیورسٹی کے کسی دستاویز کو اتنی مرتبہ نہیں دیکھا گیا. ڈاکٹر ہاکنگ کی تھیسس پراپرٹیز آف ایکسپینڈنگ یونیورسز کو 5 لاکھ سے زائد لوگوں نے ڈاؤن لوڈ کرنے کی بھی کوشش کی. کیمبرج کی ویب سائٹ بے تحاشا ٹریفک کی وجہ سے کریش ہو گئی تھی. میں نے ڈاکٹر ہاکنگ کی تھیسس میں اس قدر دلچسپی اور اہمیت پر بات کی پاکستان کے طبعیات کے پروفیسر ڈاکٹر اے ایچ نیئر سے اور پوچھا کہ اسٹیفن ہاکنگ کے کام میں اس قدر دلچسپی کی وجہ کیا ہے.
میرے ذہن میں تو ایک ہی وجہ کہ اسٹیفن ہاکنگ اس وقت دنیا میں ایک ہاؤس ہولڈ نیم بنا ہوا ہے, وہ ہر ایک جانتا ہے اس کو. اس نے جو اپنی پاپولر سائنس کی کتابیں لکھی وہ بھی بڑی بہت مقبول ہوئی, لوگوں نے ان سے بہت کچھ سیکھا اور جانا کہ نئے نظریات کیا ہیں کائنات کے. تو میرا خیال یہ ہے کہ اسٹیفن ہاکنگ کو لوگ اس لحاظ سے بھی پسند کرتے ہیں, اس لحاظ سے بھی پسند کرتے ہیں کہ وہ ایک ایسی شخصیت ہے جس نے اپنی ڈسیبلٹیز کے آگے ہتھیار نکالے.
کیا ایسا کہا جا سکتا ہے کہ وہ سائنس جیسے جو بہت ہی سنجیدہ مضامین ہیں ان کو عوامی سطح پر لے آئے ہیں, ان کو اس طرح تشریح کی ہے یا ڈسکرائب کیا ہے کہ وہ عام آدمی کی سمجھ میں بھی آنے لگا ہے, تو اس میں اس لوگوں کی دلچسپی اور بڑھ گئی ہے؟
بالکل ایسے ہی بات ہے, بالکل ایسے ہی بات ہے. یہ جو کائنات کے بارے میں نظریات ہیں یہ بہت دقیق مضمون ہے اور اتنا مضمون, ایسا مضمون ہے کہ ان کو صحیح طرح تصور کرنا سمجھنا بہت دشوار کام ہے. اچھا اس پہ آئنسٹائن نے بہت پیشرفت کی, اس کی جو تھیوری کی ویریفیکیشن ہوئی ہے جی گریویٹیشنل ویوز کی وجہ سے, وہ اپنی جگہ پہ ایک بہت بڑا کارنامہ ہے. اور آئنسٹائن کو تو اس گریویٹیشنل ویو اور تھیوری آف گریویٹیشن کے اوپر نوبل پرائز نہیں ملا, اس کو کسی اور چیز پر ملا, لیکن جن لوگوں نے اس کو دریافت کیا ان لوگوں کو اس کے اوپر نوبل پرائز ملا. تو میں سمجھتا یہ ہوں کہ لوگوں کے فیسینیشن کے اندر یہ چیز شامل ہے کہ کائنات میں سب تو مظاہر ہیں, وہ کیا ہیں, کدھر ہیں, کہاں تک جا رہے ہیں, کہاں تک کائنات جاتی رہے گی وغیرہ وغیرہ, یہ بہت ہر ایک کی امیجنیشن کے اندر موجود ہے, وہ ان کے جوابات چاہتے ہیں. ان کو اسٹیفن ہاکنگ نے بہت اچھے طریقے سے پاپولر انداز میں پیش کیا, اس کی وجہ سے ان کی مقبولیت بہت بہت ہے.
اچھا یہ بتائیے گا کہ جو اصل ان کی تھیوریز ہیں یا جو تھیسز ہیں
اس کا سائنس پہ اثر کتنا پڑا ہے, انہوں نے دنیا میں کس قدر تبدیلی پیدا کی ہے؟
لیکن یہ میرا اندازہ ہے مجھے کہ ان کی تھیوریز سب تمام کی تمام مزید کی جا چکی ہیں, ایکسیپٹ کی جا چکی ہیں, تمام لوگ اس سے متفق ہیں اور وہ تھیوریز جو ہیں وہ بڑی اسپیکولیٹو کی ہیں. شروع شروع میں جو کام کیا تھا جس کی بنیاد پہ ان کو یہ جب یہ اسٹوڈنٹ لائف میں تھے اس زمانے میں ان کی تھیوریز جو تھیں وہ تو بالکل جس طرح سائنٹیفک میتھمیٹیکل ایکویشن سالو کر کے جو حاصل ہوتی ہے اس سے حاصل ہونے والی تھی, بہت کم اسپیکولیٹو تھی لیکن بہت ریگرس تھی وہ. لیکن اس کے بعد کی تھیوریز جو ان کی ہیں وہ ان میں بعض جگہ شاید اتنی گہرا ریگر نہ ہو لیکن پھر بھی وہ لاجک کے لحاظ سے اور پاسبلٹیز کے لحاظ سے وہ بڑی حد تک ایکسپٹ کی جا چکی ہیں.
یہ تھے پاکستان کے فزکس کے پروفیسر ڈاکٹر ایچ نیئر. صومالیہ کے دارالحکومت مغدیشو میں خود کش حملوں کے بعد مسلح افراد کے ہوٹل میں داخل ہو جانے پر سیکیورٹی فورسز نے عمارت کا محاصرہ کر لیا تھا جو تقریباً 12 گھنٹوں کے بعد ختم کر دیا گیا ہے. صورتحال سیکیورٹی فورسز کے اب کنٹرول میں ہے. ان حملوں میں 20 کے قریب افراد کی ہلاکت کی اطلاعات ہیں. بی بی سی کے نامہ نگاروں کے مراسلوں پر مبنی تفصیلات کے ساتھ نازیہ گلزار.
صومالیہ کے دارالحکومت مغادیشو میں 2 بم حملوں کے بعد ایک ہوٹل کی عمارت کے 12 گھنٹوں تک جاری رہنے والے معاشرے کے تناظر میں اعلی سیکیورٹی حکام کو برطرف کر دیا گیا ہے. وزیر اعظم کے دفتر سے جاری ہونے والے بیان کے مطابق صومالیہ کے پولیس کمانڈر اور ملکی انٹیلیجنس کے سربراہ کو ان کے عہدوں سے ہٹا دیا گیا ہے. صومالیہ کے دارالحکومت مغادیشو میں 2 بم حملوں کے بعد مسلح حملہ آور ہوٹل میں گھس گئے اور فائرنگ شروع کر دی. سیکیورٹی فورسز نے ہوٹل کی عمارت کا محاصرہ کر لیا تھا اور شدت پسندوں کے ساتھ 12 گھنٹوں تک مقابلہ کرنے کے بعد صورتحال کو قابو میں کر لیا ہے. صومالیہ کے حکام کے مطابق گزشتہ روز دارالحکومت مغادیشو کے ایک مقبول ناسا ہیولوڈ ہوٹل کے نزدیک ایک کار بم حملہ کیا گیا. اس ہوٹل کے قریب ہی صدارتی محل بھی واقع ہے. اس ہوٹل میں صوبائی حکام, پولیس اور انٹیلیجنس حکام شدت پسند تنظیم الشباب کے خلاف ایک مشترکہ لائحہ عمل بنانے کے سلسلے میں حکومت کے ساتھ ایک میٹنگ کے لیے جمع ہو رہے تھے. شدت پسندوں کا کہنا ہے کہ انہوں نے ان ہوٹلز کا انتخاب اس لیے کیا تھا کیونکہ یہاں سیکیورٹی حکام اور سیاستدانوں کا اکثر و بیشتر آنا جانا ہوتا ہے. عبدالعزیز علی ابراہیم نے دارالحکومت مغادیشو میں صحافیوں سے بات کرتے ہوئے کہا,
تیرادہ کوئے دولان کا سوق آدھے وحی آہائین شن
الشباب کے جنگجوؤں نے ہوٹل پر حملہ کیا, ان میں سے 2 کو ہلاک کر دیا گیا ہے جبکہ 3 کو حراست میں لے لیا گیا ہے. صومالیہ کی وزارت برائے سلامتی شہر کو محفوظ بنانے اور اس کے امن کو بحال کرنے کے لیے مصروف عمل ہے.
یہ بھی اطلاعات ہیں کہ ہوٹل حملے میں ہلاک ہونے والے افراد میں ایک مقامی پولیس افسر بھی شامل ہے. احمد محمود ٹیکسی ڈرائیور ہیں, انہوں نے دھماکے کے مناظر دیکھے. وہ کہتے ہیں,
میں ہوٹل کے سامنے گاڑی میں گزر رہا تھا. میں نے دیکھا ایک سپاہی ایک لگژری کار میں لوگوں سے باتیں کر رہا تھا. پھر ایک بڑا دھماکہ ہوا. اس کار کے اندر 2 خواتین تھیں. مجھے نہیں معلوم کہ وہ کہاں گئیں.
حکام نے بتایا ہے کہ اس خودکش حملے کے کچھ منٹوں بعد ہی اسی علاقے میں سابقہ پارلیمنٹ کی عمارت کے قریب ایک اور دھماکہ بھی ہوا. مغادیشو میں عسکریت پسند تنظیم القاعدہ سے منسلک الشباب گروپ نے ان حملوں کی ذمہ داری قبول کر لی ہے. 2 ہفتے قبل ہی ایک دھماکہ دارالحکومت مغادیشو میں ایک ہوٹل کے دروازے کے قریب دھماکہ خیز مواد سے بھرے ایک ٹرک سے کیا تھا. اس خون ریز حملے کی وجہ سے 370 کے لگ بھگ افراد ہلاک ہو گئے تھے. اس حملے کو ملک کی تاریخ کا بدترین حملہ قرار دیا گیا تھا. تاہم یہ واضح نہیں ہو سکا تھا کہ یہ حملہ کس نے کیا ہے. عسکریت پسند الشباب گروپ اس سے قبل بھی صومالیہ میں اس طرح کی کارروائیوں میں تو ملوث رہا ہے لیکن انہوں نے اس حملے کی ذمہ داری قبول نہیں کی.
تفصیلات سنا رہی تھی نازیہ گلزار. ایران کے صدر حسن روحانی نے کہا ہے کہ ان کا ملک اپنے دفاع کو مضبوط بنانے کے لیے ہر طرح کا ہتھیار بنائے گا. ملکی پارلیمان سے خطاب کرتے ہوئے صدر روحانی کا کہنا تھا کہ ایران اسلحے کی تیاری سے, جس میں بیلسٹک میزائل بھی شامل ہیں, کسی بین الاقوامی معاہدے کی خلاف ورزی نہیں کر رہا. بی بی سی اردو آن لائن کی رپورٹ پیش کر رہی ہیں نصرت جہاں.
انہوں نے امریکہ کو خبردار کیا کہ ایران اور 6 عالمی طاقتوں کے درمیان مشترکہ جوہری معاہدے کی خلاف ورزی اس کے مفادات کے لیے نقصان دہ ہوگی۔ خیال رہے کہ امریکی صدر ڈونلڈ ٹرمپ نے گزشتہ ماہ اپنے ایک بیان میں ایران کی حکومت کو جنونی قرار دیتے ہوئے اس کے ساتھ بین الاقوامی جوہری معاہدے کی توثیق کرنے سے انکار کر دیا تھا۔ صدر روحانی کا کہنا تھا کہ ایران اپنے دفاع کے لیے کسی بھی قسم کے ہتھیار بنانے سے نہیں ہچکچائے گا۔ ایرانی صدر کے بقول، ہم اپنے دفاع، علاقائی سالمیت اور قومی تحفظ کے لیے جب بھی ضروری ہوا کسی بھی قسم کے ہتھیاروں کو ڈیزائن، تیار، ذخیرہ اور استعمال کرنے سے نہیں ہچکچائیں گے۔ انہوں نے کہا، آپ کو یہ معلوم ہونا چاہیے کہ ہم نے میزائل بنائے، بنا رہے ہیں اور بنائیں گے۔ حسن روحانی نے کہا کہ ایران کسی بھی بین الاقوامی قواعد و ضوابط کی خلاف ورزی نہیں کرتا اور یہ اقوام متحدہ کی قرارداد 2231 کے خلاف نہیں ہے۔ انہوں نے کہا، ہم پوری قوت سے اپنی قومی مفادات کے تحفظ کی حفاظت کے راستے پر چلتے ہوئے اپنی سیکیورٹی کو پوری طاقت سے استعمال کریں گے۔ آپ امریکیوں کو معلوم ہونا چاہیے کہ جے سی پی او اے کے معاہدے کو توڑنا، جو کہ امریکہ اور ایران کے درمیان جوہری معاہدہ ہے، وہ خدا کے کرم سے آپ کے خود کے لیے نقصان دہ ہوگا۔
ہمارے نامہ نگار قریا قریا گاؤں گاؤں،
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی، اسلام آباد۔
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے۔
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں۔ عبدالرشید شکور، بی بی سی، دبئی۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی، سری نگر۔
باخبر رہنے کے لیے سیربین سنا کیجیے۔
اور کھیلوں کی خبروں کے ساتھ سبا ناز۔
پاکستان نے سری لنکا کو قذافی اسٹیڈیم لاہور میں ہونے والے آخری ٹی ٹوینٹی انٹرنیشنل میں جیت کے لیے 181 رنز کا ہدف دیا ہے۔ شعیب ملک نے نصف سینچری سکور کی اور 51 رنز بنا کر سلوا کے ہاتھوں کیچ آؤٹ ہو گئے، جبکہ فخر زمان 31 اور عمر امین 45 رنز بنا کر آؤٹ ہوئے اور بابر اعظم 34 رنز پر ناٹ آؤٹ رہے۔ میچ سے قبل لاہور میں پاکستان کرکٹ بورڈ کے چیئرمین نجم سیٹھی نے سری لنکن کرکٹ بورڈ کے حکام کے ساتھ پریس کانفرنس کے دوران اعلان کیا، اگلے سال اپریل میں ایشیا کپ فار ایمرجنگ پلیئرز کا انعقاد پاکستان میں ہوگا، جس میں 6 ٹیمیں حصہ لیں گی۔ ان میں سے 5 آئی سی سی کی فل ممبرز ہیں، ان میں پاکستان، سری لنکا، بنگلہ دیش، افغانستان اور انڈیا، جبکہ 6ٹی ٹیم کوالیفائنگ میچ جیتنے والی کوالیفائر ہوگی۔ انہوں نے اس امید کا اظہار کیا کہ انڈین ٹیم بھی پاکستان آ کر کھیلے گی۔ نجم سیٹھی نے ان میچوں کے انعقاد کے لیے مختلف وینیوز کی یقین دہانی کرائی۔ ادھر انڈیا اور نیوزی لینڈ کے درمیان تیسرا ون ڈے انٹرنیشنل کانپور میں کھیلا جا رہا ہے۔ نیوزی لینڈ نے ٹاس جیت کر پہلے فیلڈنگ کا فیصلہ کیا اور انڈیا نے مقررہ 50 اوورز میں 6 وکٹوں کے نقصان پر 337 رنز بنائے ہیں۔ میچ کی خاص بات کپتان وراٹ کوہلی اور روہت شرما کی سینچریاں ہیں۔ اور انگلینڈ کی خواتین کرکٹ ٹیم نے بالآخر ایشز سیریز میں اپنا پہلا میچ جیت لیا۔ آج تیسرے ون ڈے میں انگلینڈ نے آسٹریلیا کو 20 رنز سے شکست دے دی۔ انگلینڈ کی کولکتہ میں کھیلے گئے انڈر 17 فٹ بال ورلڈ کپ ٹائٹل کی جیت کے بعد انگلش فٹ بال ٹیم کے مینیجر سٹیو کوپر کا کہنا ہے کہ انگلینڈ کی یوتھ ٹیم زبردست فارم میں ہے، جس نے اسپین کو 2 کے مقابلے میں 5 گولز سے شکست دی اور رواں سال کا تیسرا بڑا ٹائٹل اپنے نام کیا۔ اس سے قبل ٹیم انڈر 20 ورلڈ کپ اور انڈر 19 چیمپئن شپ ٹائٹل جیت چکی ہے۔ گولف پلیئر جسٹن روز نے شنگھائی میں ہونے والی ورلڈ گولف چیمپئن شپ جیت لی ہے۔
کھیلوں کی خبریں پیش کر رہی تھیں سبا ناز۔ سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ وسط اللہ خان کا کالم بات سے بات ابھی آیا چاہتا ہے اور آپ کی آرا پر مبنی سلسلہ آپ کا خط ملا بھی آپ ذرا دیر میں سن سکیں گے، لیکن یہاں پروگرام کے نصف حصہ مکمل ہونے پر اہم عالمی خبروں کے خلاصے کے ساتھ ایک مرتبہ پھر نادیہ سلیمان۔
قذافی اسٹیڈیم لاہور میں جاری تیسرے اور آخری ٹی ٹوینٹی میچ میں پاکستان نے سری لنکا کو جیت کے لیے 281 رنز کا ہدف دیا ہے۔
ایران کے صدر نے کہا ہے کہ ان کا ملک ہر وہ ہتھیار بنائے گا جو ملک پہ حملے کی صورت میں دفاع کے لیے ضروری ہے۔ انڈیا کے سابق وزیر خزانہ پی چدمبرم کی جانب سے انڈیا کے زیر انتظام کشمیر کے عوام کے خود مختاری کے مطالبے کو جائز قرار دینے پہ انڈیا کے وزیر اعظم نے کہا ہے کہ کانگریس کشمیر پر علیحدگی پسندوں اور پاکستان کی زبان بول رہی ہے۔ اسپین کے شہر بارسلونا میں ہزاروں افراد کیٹالونیا کی جانب سے آزادی کے اعلان کے بعد متحد اسپین ریلی نکال رہے ہیں۔ صومالیہ کے دارالحکومت مغادشو میں حالیہ حملے کے بعد پولیس کمانڈر اور ملکی انٹیلیجنس کے سربراہ کو ان کے عہدوں سے ہٹا دیا گیا ہے۔ فلپائن کے جنوبی شہر مراوی میں شدت پسندوں حکومتی سیکیورٹی فورسز کے درمیان 5 ماہ جاری رہنے والی لڑائی کے بعد لوگ واپس آ رہے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
سربینا بی بی سی اردو سروس سے سن رہے ہیں اور پروگرام کے دوسرے حصے کا آغاز پاکستان سے اس خبر سے کرتے ہیں کہ صوبہ بلوچستان میں سخت گیر موقف کی حامل قوم پرست ویسے بھی میڈیا کے کردار سے نالاں ہیں۔ ان کا یہ کہنا ہے کہ میڈیا بلوچستان کی حقیقی صورتحال کو اجاگر نہیں کر رہا، لیکن یہ شکایت صرف سخت گیر موقف کی حامل قوم پرستوں تک ہی محدود نہیں بلکہ بلوچستان اسمبلی میں حکومت اور حزب اختلاف میں شامل جماعتوں کو بھی میڈیا سے بہت ساری شکایات ہیں۔ اس کی تفصیلات بتا رہے ہیں کوئٹہ سے محمد کاظم۔
بلوچستان اسمبلی کے اجلاس میں ایک مرتبہ پھر میڈیا کو ہدف تنقید بنانے کی بازگشت اس وقت سنائی دی جب حزب اختلاف سے تعلق رکھنے والے عوامی نیشنل پارٹی کے رکن انجینئر زمرہ خان نے ایک نقطۂ اعتراض پر اس حوالے سے بات کی۔ ان کا کہنا تھا کہ عوامی نیشنل پارٹی نے پشین میں ایک بڑا جلسہ کیا لیکن الیکٹرانک میڈیا نے اس کو اہمیت نہیں دی۔
اور ہماری جو پارٹیاں یہاں بلوچستان میں موجود ہیں، چاہے وہ مذہبی ہے، چاہے وہ قوم پرست ہے، چاہے کسی کا بھی آتا ہے، کوئی بھی اپنا جلسہ کرتا ہے، آپ دیکھ لو، کسی کا، مولانا صاحب کا لے لو، کسی کا کوئی دکھا ہے اور کیسا دکھاتا ہے، سیکنڈ بھی نہیں دکھاتا ہے، صرف اس طرح کر لے، اگر دکھا بھی دے تو ان کو جو گھنٹہ گھنٹہ کل عمران خان کا تقریر ایک گھنٹہ پورا دکھایا۔
الیکٹرانک میڈیا سے بلوچستان میں شکایت عام ہے کہ وہ یہاں کے مسائل کو اہمیت نہیں دیتی، لیکن گزشتہ 5-6 ماہ سے سخت گیر موقف کے عامل قوم پرست جماعتوں کی خبروں کو اخبارات بھی شائع نہیں کر رہے ہیں۔ اس صورتحال پر بعض کردم عسکریت پسند تنظیموں کی دھمکیوں کے باعث میڈیا کے اداروں اور اس سے منسلک کارکنوں کو شدید دباؤ کا سامنا ہے۔ بلوچستان کی مخلوط حکومت میں شامل پشتونخوا ملی عوامی پارٹی کو بھی الیکٹرانک میڈیا سے شکایت ہے۔ اس حوالے سے پارٹی کے رکن اسمبلی نصر اللہ زیرے کا کہنا ہے،
آپ جا کر شام 8 بجے سے 9 بجے سے 10 سے 11 تک جس ٹی وی چینل پر آپ کھولے لوگ بیٹھے ہوں گے، 3 پارٹیوں کے لوگ بیٹھے ہوں گے، شیخ رشید ہوگا یا پھر جو ہے نا پیپلز پارٹی کا ہوگا یا مسلم لیگ کا ہو یا تحریک انصاف، کیا اس ملک میں باقی پارٹیاں نہیں ہیں؟
سابق وزیر اعلیٰ ڈاکٹر مالک بلوچ نے بھی اس معاملے پر اظہار خیال کیا۔ ان کا کہنا تھا کہ اس معاملے کو کونسل آف پاکستان ایڈیٹرز کونسل کے عہدیداروں کے عالیہ دورے کے موقع پر بھی اٹھایا گیا۔
خاص طور پر الیکٹرانک میڈیا کا جو رویہ بلوچستان کے مسائل پہ ہے، پچھلے دنوں ایڈیٹر کونسل کے لوگ آئے تھے، ہم نے ان سے ریکویسٹ کی کہ بلوچستان کو آپ لوگ کوئی کوریج نہیں دے رہے ہیں، اگر آپ ریٹنگ کے چکر میں چلیں گے تو بلوچستان تو خالی ہوگا۔
دوسری جانب بعض قوم پرست جماعتوں کے اتحاد بلوچ نیشنل فرنٹ نے الزام عائد کیا ہے کہ کراچی سے 9 بلوچ نوجوانوں اور طلباء کو سیکورٹی فورسز نے حراست میں لے کر لاپتہ کیا ہے۔ ایک بیان کے مطابق ان میں بلوچ ہیومن رائٹس آرگنائزیشن کا انفارمیشن سیکرٹری نواز عطا بھی شامل ہے۔ فرنٹ کی جانب سے ان تمام افراد کو فوری طور پر رہا کرنے کا مطالبہ کیا گیا ہے۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
اور اب وقت ہوا ہے وسعت اللہ خان کے ریڈیو کالم بات سے بات کا، جس میں وہ بھی میڈیا کے ساتھ لوگوں کی شکایات کا تذکرہ کر رہے ہیں۔
ایسے نہیں ہوتا کہ کسی لکھاری یا صحافی کو کسی بھی دن کوئی نامعلوم اچانک ٹھوک دے، قاتلانہ حملہ کر دے یا غائب کر دے۔ ایسے گھٹیا کام صرف نان اسٹیٹ ایکٹرز کرتے ہیں، اسٹیٹ ایکٹرز کا یہ وتیرہ ہرگز نہیں، ان کا اپنا معیار، انداز اور مقام ہے۔ مثلاً پہلے آپ سے اچانک کسی محفل یا ریستوراں میں یا راہ چلتے کوئی صاحب اتفاقاً ملتے ہیں، آپ بھلے انہیں نہ جانتے ہوں مگر وہ آپ کو اچھے سے جانتے ہیں۔ اگر آپ ادیب ہیں تو آپ کے کسی ناول یا افسانے کی تعریف کریں گے، شاعر ہیں تو آپ کے 2-3 شعر بھی سنا دیں گے، صحافی ہیں تو آپ کی جرأت مندی اور تحقیقاتی خبروں کے گرویدہ نکلیں گے، کالم نگار ہیں تو کیلکولیٹڈ قہقہ لگاتے ہوئے کہیں گے، ارے بھائی خان صاحب، مجھے اخبار وخبار سے ہمیشہ چڑ سی رہی ہے مگر جب سے آپ نے روزنامہ کرتب میں لکھنا شروع کیا ہے مجبوراً خریدنا پڑتا ہے۔ اگر آپ ٹی وی اینکر ہیں تو آپ کے یہ نامعلوم مدعا بتائیں گے کہ جس وقت آپ کا ٹاک شو آتا ہے مجھ میں اور میری بیوی میں ریموٹ کنٹرول پہ ضرور چھینا جھپٹی ہوتی ہے, وہ کوئی اور چینل دیکھنا چاہتی ہے اور میں تو بس آپ ہی کا پروگرام دیکھتا ہوں. اس کے بعد نامعلوم مدعہ کی گفتگو میں دوسرا گیئر لگتا ہے. خان جی, فی زمانہ جس جرأت مندی سے آپ لکھتے اور بولتے ہیں نا, کبھی کبھی تو ڈر سا لگتا ہے کہ آپ کو کیوں ڈر نہیں لگتا. آپ اس ملک کا سرمایہ ہیں سر, بس لکھتے وقت آج کل ذرا احتیاط کر لیا کریں. اس ملک میں بڑے بڑے جنگلی گھوم رہے ہیں, کچھ پتہ نہیں کون کیا سمجھ کے کیا کر ڈالے. بہرحال اللہ تعالیٰ آپ کو حفظ و امان میں رکھے. اور جب آپ ہمت کر کے پوچھتے ہیں کہ آپ کی تعریف, بس جی میرا نام اے زیڈ سلیم ہے, ایک سرکاری محکمے میں ملازم ہوں. اب اجازت, اللہ حافظ. اگر آپ نے اس گفتگو کو محض ایک عام سے فین کے جذبات سمجھ لیا تو آپ کی قسمت. کچھ عرصے بعد آپ کے کسی افسانے, نظم, اخباری رپورٹ, کالم یا بلاگ کو پکڑ کے سوشل میڈیا اور مخصوص ٹی وی چینلز پہ اچانک ایک دھڑم دھکیل مہم نمودار ہوگی. ضمیر فروش, ملک دشمن, بیرونی ایجنٹ, یہودی لابی کا کتا, لبرل فاشسٹ, کرائے کا لکھاری, یہ دیکھیے اس کی بیٹی کی سلیو لیس تصویر, یہ دیکھیے لال دائرے میں افغان ایجنٹ سے خفیہ طور پہ ملتے ہوئے, یہ دیکھیے ایک مغربی سفارت خانے کی شراب و شباب کی محفل میں بے غیرتی سے ہنستے ہوئے. مطلب یہ کہ اب بھی وقت ہے نادان سنبھل جا اور اپنے قلم کو لگام دے دے. پھر بھی اگر آپ بے وقوفی کی حد تک دلیر ہیں تو غضب ناک گھوڑے کے سموں سے نکلنے والی چنگاریوں کے لیے تیار رہیں. نامعلوم یا اجنبی نمبروں سے کالز کا سلسلہ. آپ ہلو ہلو کرتے رہیں اور آگے سے کوئی نہ بولے. تھوڑی دیر بعد کال کٹ جائے اور پھر گھنٹی بجے اور پھر خاموشی کا ٹارچر شروع ہو جائے, یا اچانک سے کوئی غلیظ برسٹ مارے اور کال منقطع کر دے, یا پھر کوئی ایسی کال آئے, آپ کل دوپہر ڈیفنس فیز 8 کی سٹریٹ 38 میں 2:35 پہ مکان نمبر A35 سے نکلتے دیکھے گئے, ایسے نہ گھوما کریں. آپ آج بچے کو اسکول لینے 10 لیٹ کیوں ہو گئے؟ خیریت؟ اگر آپ اب بھی سدھرنے پہ آمادہ نہیں تو یا تو پاگل ہیں یا پھر منیر نیازی کے عاشق. کچھ سانو مرندہ شوق بھی سی اس ڈھٹائی پر کہ جسے آپ حق و باطل کے اصولوں اور آزادی اظہار کی جنگ سمجھ رہے ہیں, اگلے مرحلے میں آپ کو اس کی سزا ضرور ملے گی, برابر ملے گی. ہو سکتا ہے آپ کا کوئی ایک تحریری یا زبانی فقرہ سیاق و سباق سے الگ کر کے توہین مذہب کے دائرے میں داخل کر دیا جائے تاکہ آپ روپوشی یا بیرون ملک ہجرت میں انتخاب کر سکیں. ہو سکتا ہے آپ کو کوئی موٹر سائیکل سوار یا پیدل یا کوئی بھوت ناقابل برداشت جسمانی نقصان پہنچاتے. ہو سکتا ہے آپ ہوا میں غائب ہو جائیں اور چند دن بعد اچھے بچے بن کے لوٹ آئیں, یا پھر ہو سکتا ہے آپ کو, یعنی کچھ بھی ہو سکتا ہے. اس لیے خیریت چاہتے ہیں تو پہلی اتفاقی مہذب تعریفی دوستانہ وارننگ کو غنیمت جانیں اور کسی بھی ایسی منڈلی کا حصہ بن جائیں جو دے ساندہ راجہ میرے بابلدہ پیارا گاتے بجاتے گزر رہی ہو. بقول بابا عبیر ابو ذری, چاڑو نال بناون مور تے فائدہ کی, بوتھی ہو جائے ہور دی ہور تے فائدہ کی, پچھوں کردہ پھراں ٹکور تے فائدہ کی.
وسط اللہ خان کا کالم بات سے بات اور عقل مندوں کے لیے اشارہ ہی کافی ہے. آپ کے بہت سارے خطوط بھی ہمیں موصول ہوتے ہیں اور انہی خطوں کے جوابات کے ساتھ پروگرام آپ کا خط ملا. ترتیب و پیشکش ہے عارف وقار کی.
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے آپ کا خط ملا. سب سننے والوں کو عارف وقار کا سلام پہنچے.
اور میں ہوں زہا جواد, میرا بھی سلام قبول کیجیے. یہ پہلا خط ہے باڑا خیبر ایجنسی سے. عبد الرزاق آفریدی لکھتے ہیں, جب میں نے بی بی سی کا اردو پروگرام سننا شروع کیا تو میرے سارے بال سیاہ ہوا کرتے تھے اور آج دیکھتا ہوں کہ سارے بال سفید ہو چکے ہیں.
حیرت ہے, یعنی ریڈیو سننے سے بالوں کا رنگ بدل گیا؟
جی نہیں, وہ بتانا چاہ رہے ہیں کہ عرصہ دراز سے وہ ہمارے لسنر ہیں لیکن خط پہلی بار لکھا ہے.
अच्छा तो क्या लिखते हैं खत में?
लिखते हैं, जब किसी महफिल में हालात हाजरा पर लबकुशाई करता हूँ तो लोग मेरी वुसत मुतालिया, जीरक निगाही, मामला फहमी और सियासी सूझबूझ पर अश अश कर उठते हैं। हालांकि मैंने वो सारी मालूमात सिर्फ सैरबीन के एक नशरिए से हासिल की होती है।
लेकिन सैरबीन सुनने के बाद उन मालूमात को याद रखना और हाजरीन की नौयत को भांप कर उन्हीं की जहनी सतह और इल्मी पस मंजर के मुताबिक बात करना, भाई ये भी तो खास तरह की महारत है ना, और इस अहलियत की दाद तो आफरीदी साहब को मिलनी ही चाहिए।
अब्दुल रजाक आफरीदी मजीद लिखते हैं, मैं चूंकि बहुत जमाने से आपके प्रोग्राम सुन रहा हूँ इसलिए जान चुका हूँ कि आप लोग लिबरल ख्यालात के मालिक हैं, इसलिए मजहबी लोगों से तासुब बरतते हैं और उन्हें कभी गुफ्तगुशुनीद में शामिल नहीं करते।
आफरीदी साहब, आप एक तरफ तो हमें लिबरल करार दे रहे हैं और उसी सांस में हमें मुतासिब भी कह रहे हैं।
हालांकि डिक्शनरी में लिबरल का मतलब दिया गया है ओपन माइंडेड, ब्रॉड माइंडेड एंड अनबायस्ड,
यानी वसीउ ज़हन और गैर मुतासिब। तो आफरीदी साहब, हम बयक वक्त तंग नज़र और वसीउ ज़हन तो नहीं हो सकते और ना ही बयक वक्त लिबरल और मुतासिब हो सकते हैं। रही नज़रियाती बहस, तो अगर आप किसी भी नज़रिए के कट्टर हामी हैं तो आपको हर वो बात गलत लगेगी जो उस नज़रिए से हम आहंग नहीं होगी। लिबरल और गैर लिबरल में बस यही फ़र्क है।
तो बढ़ते हैं अगले खत की तरफ। गिलगित से बाबर खान लिखते हैं, बल्तिस्तान के बासियों की जानिब से सलाम कबूल कीजिए।
वालेकुम सलाम जनाब।
आपके नुमाइंदे जिस तरह दुनिया के दुश्वार तरीन इलाकों में जाकर हमें ताज़ा तरीन इतलात फराहम करते हैं, उसके लिए हम जितने भी ममनून हों कम हैं। अगरचे आप लोगों का नारा है जहां खबर है वहां बीबीसी है, लेकिन मुल्क के शाम से मौसूल होने वाली रिपोर्टें सुनकर बेइख्तियार ये नारा लगाने को दिल चाहा कि जहां जुल्म है वहां बीबीसी ज़रूर पहुँचेगा और जुल्म को सारी दुनिया के सामने बेनकाब करेगा। मेरी दुआ है कि इन दुश्वार गुजार राहों पर अल्लाह ताला बीबीसी के स्टाफ की निगरानी करे और वो इसी तरह पल पल की खबरें हमें पहुंचाते रहें।
बाबर खान साहब, मुतनाज़ा इलाकों और जाबिर हुक्मरानों के गढ़ में जाकर वहां के हालात से दुनिया को आगाह करना जान जोखों का काम है, लेकिन आप जैसे सामईन और नाजरीन की दुआओं और नेक तमन्नाओं की बदौलत हमारी बात अब तक बनी हुई है। आप लोगों की हौसला अफजाई शामिल हाल रही तो ये सिलसिला आइंदा भी चलता रहेगा।
मानसहरा से दानियाल यूसुफ लिखते हैं, आपको ख़त लिखने की हिम्मत नहीं हो रही क्योंकि आपको मकतूब भेजने वालों में कोई 20 साल से आपका लिसनर है, कोई 30 साल से। मैं किस मुंह से कहूं कि सिर्फ 2 माह पहले आपका प्रोग्राम सुनना शुरू किया और इतना मुतासर हुआ कि जब छुट्टियों में घर गया तो अपने वाले साहब को भी बताया और उनसे कहा कि वो भी सैरबिन सुना करें, लेकिन उनका जवाब सुनकर मैं अपना सा मुँह लेकर रह गया। वो बोले, बरखुद्दार, मैं तो मार्क टल्ली के ज़माने से सैरबीन सुन रहा हूँ। इसके बाद उन्होंने सैरबीन की पुरानी धुन भी मुंह से मुरली बजाकर सुनाई और इस बात पर कदरे अफसोस का इजहार किया कि मुरली की धुन अब हमेशा के लिए गायब हो चुकी है।
जी हाँ, फिलहाल तो यही समझना चाहिए क्योंकि मुरली की धुन अब खुद बीबीसी के पास भी नहीं है, यानी मुकम्मल हालत में मौजूद नहीं है। और सामईन से हमने दरख्वास्त कर रखी है कि अगर किसी के पास मुकम्मल सूरत में वो धुन मौजूद हो तो वो बीबीसी से राब्ता करे।
तहसील रोझा जिला राजनपुर से दौलत खान लिखते हैं, आजकल मुल्क में तामीर और तरक्की का बहुत शोर है। सड़कें बन रही हैं, पुल तामीर हो रहे हैं, ट्रेनों का इफ्तिताह हो रहा है, नए कॉलेज और यूनिवर्सिटियां भी खुल रही हैं, लेकिन बुनियादी मसाइल की तरफ कोई तवज्जो नहीं दे रहा। हमारे गांव रोझा मजारी में आज़ादी के 70 साल बाद भी ना स्कूल है, ना हॉस्पिटल, ना पक्की सड़क है, ना नहरी पानी की रसाई यहाँ तक है। ख्वानगी की शरह मर्दों में 4% है और ख्वातीन में 0% है। शहरों में यूनिवर्सिटियाँ खोलने वालों को देहात में प्राइमरी स्कूल तक खोलने की तौफीक नहीं। गरीब किसान का बच्चा सुबह 10 किलोमीटर चलकर करीब तरीन स्कूल में जाता है और देर से पहुँचने पर मार खाता है। शाम को रोता पीटता घर आता है और फिर बकरियाँ चराने की ड्यूटी पर निकल जाता है। मुल्तान में मेट्रो बस शुरू करने वालों को रोजां के इस नन्हे चरवाहे के बारे में भी कुछ सोचना चाहिए।
दौलत खान साहब, आप वाकई इंसानी हमदर्दी की दौलत से माला माल हैं और हिकमत के जो मोती आपने इस मकतूब में पेश किए हैं वो हुकाम के लिए चश्म कुशा साबित होने चाहिए। जब तक बुनियादी तालीम का महाज मजबूत नहीं होगा, कॉलेज और यूनिवर्सिटी की तालीम भी बेमाया साबित होगी।
گوٹ سالے آباد ضلع سانگڑ سے مرچو مل کٹاریا لکھتے ہیں، میں کئی برس سے خطوں کے جوابات کا پروگرام باقاعدگی سے سن رہا ہوں۔ لوگ آپ سے طرح طرح کے سوالات کرتے ہیں، لیکن آپ بلا جھجک ہر سوال کا تسلی بخش جواب مہیا کرتے ہیں۔ میں نے آپ کے جوابات سن کر جو فہرست بنائی ہے، اس کے مطابق آپ سائنس، جغرافیہ، تاریخ، سماجیات، اقتصادیات، بایولوجی، فزیولوجی، فلکیات، جنگ و امن، تعلیم و تربیت، موسمی اتار چڑھاؤ، سمندری طوفان، آندھی، بارش، خشک سالی، قحط، مذہب، نسل، اقلیت، فسادات، بے روزگاری، حتیٰ کہ کھیلوں یعنی اسپورٹس کے بارے میں بھی لوگوں کے سوالوں کے جواب خطوط کی محفل میں نشر کر چکے ہیں۔ ظاہر ہے دنیا کے تمام علوم پر تو کسی کو عبور حاصل نہیں ہو سکتا، تو پھر آپ کی کوئی بہت بڑی لائبریری ہے یا آپ کے پاس ہر شعبہ زندگی کے ماہرین موجود ہیں جن سے آپ مدد حاصل کرتے ہیں؟
مرچو مل صاحب، آپ کو یاد ہوگا برسوں پہلے ہمارے یہاں سے سوال و جواب کا ایک معلوماتی پروگرام ہر ہفتے نشر ہوا کرتا تھا۔ اس کی تیاری کے لیے کبھی انسائیکلوپیڈیا کھنگالنا پڑتا تھا اور کبھی برٹش لائبریری جا کر متعلقہ کتابیں ڈھونڈنی پڑتی تھیں، تو متعلقہ مواد تک رسائی کی مشق تو انہی دنوں میں ہو گئی تھی۔ اس کے بعد انٹرنیٹ کا دور شروع ہو گیا تو کئی لائبریریاں سمٹ کر آپ کی اسکرین پر آ گئیں، اور اگر کہیں سے بھی تسلی بخش جواب نہ ملے تو پھر ہم متعلقہ ماہرین سے بھی رابطہ کر لیتے ہیں۔
سامعین، آپ بھی کوئی سوال کرنا چاہیں، ہمارے کسی پروگرام پر تبصرہ کرنا چاہیں یا ہمیں کوئی مشورہ دینا چاہیں تو ہمیں خط لکھ سکتے ہیں۔ پتہ ہے پی او باکس 3101 اسلام آباد۔
اس کے ساتھ ہی خطوں کی محفل اختتام کو پہنچی۔ آئندہ اتوار اسی وقت آپ کے خطوط لے کر پھر حاضر خدمت ہوں گے۔ زہا جواد اور عارف وقار کو تب تک کے لیے اجازت دیجیے۔
اتنا سناٹا کیوں ہے بھائی؟
Lights, camera, action.
میرے بارے میں اتنا مت سوچنا، دل میں آتا ہوں سمجھ میں نہیں۔
باکس آفس کا بادشاہ کون، فلم ہٹ رہی یا مس؟
کون کم بخت برداشت کرنے کو پیتا ہے؟
ہم تو پیتے ہیں کہ یہاں پر بیٹھ سکیں اور کو بھلا سکیں۔
بالی ووڈ کی دلچسپ خبریں، بڑے بڑے سٹارز کے ساتھ چھوٹی چھوٹی ملاقاتیں اور کھٹی میٹھی باتیں، فلم سٹارز کی پاپولیرٹی اور کنٹروورسیز، پردے کے پیچھے کیا ہے، سنیے یہ سب کچھ ہر سنیچر کی شام سیربین میں آپ کی اپنی نصرت جہاں کے ساتھ۔
اس برس پاکستانی گلوکارہ مومنہ مستحسن کو بی بی سی کی 100 ویمن سیریز میں شامل کیا گیا۔ مومنہ پاکستان کی نوجوان نسل پر خاصا اثر رکھتی ہیں، وہ کئی نوجوان لڑکیوں کے لیے رول ماڈل ہیں۔ چند دن قبل ہماری ساتھی فیفی ہارون نے ان سے گفتگو کی اور پوچھا کہ کیا وہ موسیقی کے ساتھ پاکستانی فلموں میں بھی جانا چاہیں گی۔
مومنہ مستحسن، ہمارے لندن اسٹوڈیوز میں آنے کا بہت شکریہ۔ لندن میں کیا کر رہی ہو؟
تھینک یو فار انوائٹنگ می۔ لندن میں میں بس اپنی فیملی کے ساتھ آئی ہوں۔
ہاں،
اپنے امی اور بابا کے ساتھ، یو جسٹ میٹ دیم۔
مگر راحت بھی ہے آج کل لندن میں؟
میرا دل کر رہا ہے کہ میں ان کا کانسرٹ جا کے دیکھوں۔
صرف دیکھیں
جی،
اگر وہ آپ کو بلا دیں اسٹیج پہ تو پھر کیا ہوگا؟
ایکچولی انہوں نے مجھے کہا تھا اس ٹور پہ ان کے ساتھ گانے کے لیے، پر مجھے بھی یہ نہیں پتا کہ میں کیسا محسوس کرتی ہوں اسٹیج پہ جانے کے بارے میں۔ اسکول اور کالج میں مجھے بہت شوق تھا کہ میں، اور میں کرتی بھی تھی، اپنی دوستوں کے ساتھ اسٹیج پہ گاتی تھی۔ میرا پورا ایک فیمیل بینڈ تھا۔
فیمیل بینڈ؟
جی، ڈرمر بھی فیمیل تھی، بیس پلیئر بھی، میں گٹار پلیئر تھی، اینڈ آئی واز دی ووکلسٹ۔
یو ور پارٹ آف اے گرل بینڈ؟
یا، اینڈ اٹ واز اے لاٹ آف فن۔ تو اس ٹائم پہ مجھے بڑا اچھا لگتا تھا یہ کرنا، پر جب سے آفرین کا جو بھی ہوا تھا اس کے بعد سے جب اتنا انہوں نے ایمفسس لوگوں نے میرے لکس اور اپیرنس پہ ڈالنا شروع کیا، اس کے بعد سے مجھے یہ نہیں پتا کہ میں لوگ آڈینس کے سامنے جا کے کمفرٹیبل فیل کروں گی کہ نہیں۔
ابھی تک آپ نے کیا نہیں ہے کیا؟
نہیں، میں نے ابھی تک کوئی کانسرٹ نہیں کیا۔ آئی انجوائے اٹ، مجھے مزہ آتا ہے۔ آئی تھنک کوئی بھی میوزیشین، ان کے لیے ایک لائیو آڈینس اور ان کے سامنے گانا از اے ڈفرنٹ فیلنگ۔
आपने क्यों नहीं पाकिस्तानी फिल्मों में गाया? इंडियन फिल्म में तो आप गा चुकी हैं एक गाना।
जी, मैंने एक गाया एक पाकिस्तानी फिल्म के लिए गाना।
कौन सा? नहीं सुना।
वो आएगा भी।
अच्छा, आएगा। बॉलीवुड वाला जो गाना था काफी सेक्सी सा था, है ना?
था। अब पता नहीं मैंने इसको परसीव ऐसे क्यों नहीं किया था।
इट वाज वेरी हस्की और ये लो ऑक्टेव्स में।
जी, बहुत लो था वो। आई रिकॉर्डेड मायसेल्फ। मेरे बिल्कुल कॉलेज के साथ एक स्टूडियो भी था, मैं वहाँ पे थी, पर मेरे साथ कोई हेल्प करने के लिए कोई नहीं था। प्रोड्यूसर वहाँ पे जो लोग थे, जो ऑडियो इंजीनियर थे, उनको उर्दू भी नहीं आती थी, तो वो तो कह रहे थे एवरीथिंग इज फाइन। आई एम लाइक, नहीं, मैं बता रही हूँ। माई प्रॉब्लम इज जब मैं उर्दू बोलती हूँ, आई ट्रिप ऑन सम वर्ड्स। आप नोटिस करेंगी, जैसे मैंने एक फ्लाइट अनाउंसमेंट की थी, क्योंकि मैं ऐसी बोर हो रही थी, मैंने एयरपोर्ट पे, मैंने सोचा कि मैं लाहौर एयरपोर्ट पे, आई थिंक हमेशा जो लाहौर इस्लामाबाद की फ्लाइट होती है हमेशा डिलेड होती है। मैंने उनसे पूछा मैं अनाउंसमेंट कर दूं? उन्होंने कहा आपने करनी है तो कर दें। मैंने वहाँ अनाउंसमेंट में कह दिया, मुसाफिरों से दरख्वास्त है कि गेट नंबर 14 से जहाज पे तशरीफ ले।
जहाज पे?
बोलते बोलते आई ट्रिप्ड ऑन माय वर्ड। जहाज पे तशरीफ ले।
यू आर वेरी लकी, यू आर नॉट इन जेल राइट नाउ। आजकल आपके काफी नए गाने मुंतजर से शुरू हुई चीज, और आपका दूसरा भी गाना अभी कोक स्टूडियो का, और जो शुभा मुक्तल ने गाया था।
जी बिल्कुल।
व्हाट एन एक्ट टू फॉलो।
यस, शी इज वन ऑफ द मोस्ट पावरफुल वोकलिस्ट। और एक गाना रीसिंग करना जो कि एक इतनी अच्छी वोकलिस्ट ने पहले गाया हुआ, इट्स नॉट एन ईजी टास्क। मेरे लिए सबसे स्पेशल गाना है अभी तक। शायद ये कमर्शियली इतना अच्छा ना करे जितना मेरे बाकी गाने कर चुके हैं कोक स्टूडियो पे, पर मेरे लिए सबसे ज़्यादा स्पेशल इसलिए क्योंकि इस गाने में मेरे साथ 5 हाई स्कूल की लड़कियाँ हैं। मैंने जब ये पहली बार गाना गाया था NYU किमल सेंटर में सलमान अहमद के साथ, मैंने तभी हाई स्कूल ग्रेजुएट किया था। तो अब जब मैं ये गाना गा रही हूँ और मेरे साथ वो लड़कियाँ जो हाई स्कूल में हैं, इट रिमाइंड्स मी ऑफ माई ओन सेल्फ एंड माई ओन जर्नी कि मैंने ऐसे गाया था, फिर आगे जो भी हुआ, एंड इट एक्साइट्स मी टू इमेजिन कि उनकी जर्नी कैसी होगी आगे।
एक गाने के बारे में सब बात कर रहे हैं क्योंकि इस मुंतजर और कौन सा, क्योंकि इस गाने में आप जो हैं, यू आर द मोर एक्सपीरियंस सिंगर
जी,
जो राहत पहले थे
जी,
और उसमें दानियाल जफर जो हैं आपके साथ हैं, और लोगों ने मुंतजर की इतनी बड़ी बात बनाई हुई है
जी
कि पता नहीं आपकी पूरी रिलेशनशिप चल रही है, आपकी शादी हो गई है, आपके 3 बच्चे भी हो गए हैं।
एक न्यूज चैनल पे देखा था, वो कह रहे कि हमारी शादी हो रही है।
हाँ, नहीं
कैसे हो रही होगी। मुझे एक बात समझ नहीं आती कि क्या एक लड़का और एक लड़की दोस्त नहीं हो सकते हैं? अगर आप किसी को सपोर्ट करें।
When Harry Met Sally नहीं देखा?
नहीं, मैंने नहीं देखा।
When Harry Met Sally में यही तो बात होती है ना, वो सवाल करते हैं कि लड़का लड़की दोस्त नहीं हो सकते? हो सकती हैं
जी,
इफ देयर इज नो अट्रैक्शन। मगर अगर आप किसी को देख के
जी
अट्रैक्टिव समझते हैं
जी,
तो फिर दोस्ती नहीं हो सकती। दिस इज द When Harry Met Sally की जो एक वो बहुत ही फेमस फिल्म है जो डिफाइन करती है फ्रेंडशिप्स एंड नॉन फ्रेंडशिप्स को। दानियाल जफर आपको हैंडसम लगते हैं, खूबसूरत लगते हैं?
बिल्कुल, ही इज अ वेरी गुड लुकिंग गाय।
बस फंस गई ना आप?
नहीं, इतना आसान नहीं है मुझे फंसाना।
वो समझते हैं आपको खूबसूरत?
समझते होंगे, आई थिंक, आई होप सो।
यू होप सो?
आई होप सो।
हाँ, मगर लोगों
ने ऐसी कोई बात नहीं है।
मोमिना, अगर बात होती तो आप कहती कि है बात?
बिल्कुल कहती,
ओपनली
मैं कह देती इसमें, क्योंकि इसमें कोई बुरी बात तो नहीं है। अगर आपका कोई पसंद है
करना,
बिल्कुल
बुरी बात नहीं है ना।
इट्स अ वेरी ब्यूटीफुल थिंग। अगर आप किसी से प्यार करें, इफ यू लव समबडी, देन देयर इज नथिंग रॉन्ग इन एक्सेप्टिंग इट।
आपको प्यार जल्दी हो जाता है या टाइम लगता है? क्योंकि अभी थोड़ा सा टाइम हुआ है ना, शायद बाद में हो जाए।
नहीं, थोड़ा टाइम नहीं हुआ, काफी टाइम हो गया।
हाँ,
I've known him for 2 years now.
अच्छा, आप 2 साल से जानते हैं उसे? अच्छा,
नहीं ऐसी बात नहीं है।
हाँ,
अगर होनी होती तो वो भी
काफी है।
Yeah, he is good looking. पहले कई लोगों ने लिखा हुआ था कि नहीं, दानियाल और मोमिना एक दूसरे को देख के स्माइल कर रहे हैं तो उसका मतलब there's something.
तो आप तो देख के रात को भी स्माइल कर रही थी।
Exactly, वही नहीं लिखा था, तो फिर रात को भी मैं पसंद करती हूँ। हम लोग को गॉसिप और स्पाइस अप करने को चीजों को बहुत।
मोमिना, अगर इसके बाद अब मैं सुनूं 3 महीने बाद कि अच्छा मोमिना एंड दानियाल आर मैडली इन लव विद ईच अदर, तो फिर मैं आपको फोन करूंगी कि अच्छा,
फिर मैं कहूंगी शायद मेरा ओपिनियन बदल गया। इंसान हो, कुछ भी हो सकता
है. वेरी क्लेवर मोमेंट, वेरी वेरी क्लेवर.
पर ऐसा होगा नहीं.
एक साल पहले तो आपकी डिसएंगेजमेंट हुई है. तो
अर्लियर दिस ईयर
हाँ, इतनी जल्दी टू जंप इनटू अनदर सिचुएशन कुछ ज्यादा नहीं हो जाएगा?
हाँ, बहुत. इसलिए तो आई एम हैप्पी बाय माय सेल्फ.
और इतने सारे और काम पड़े हुए.
बिल्कुल, जिंदगी में और भी गम है मोहब्बत के सिवा. ये किसने कहा था?
फैज अहमद फैज. चुप कर रहे हैं, हम फैज साहब की बात कर रहे हैं. पिछली दफा हम जस्टिन बीबर की बात कर रहे थे.
जस्टिन बीबर, आई स्टिल लव हिम. What a man. अच्छा, अगर हम अब बात करें माई रिसेंट म्यूजिक, मुंतजर तो हो गया.
अब आप मुंतजर नहीं हैं.
हाँ, एनीवे, ये इंटरव्यू दानियाल के बारे में तो नहीं है.
लोग चाहेंगे कि ये इंटरव्यू दानियाल के बारे में हो, मगर हम आगे बढ़ते हैं.
हाँ, पर द थिंग इज कि एक औरत की आइडेंटिटी एक आदमी पे डिपेंड नहीं करनी चाहिए.
बिल्कुल नहीं. और वो भी अब जूनियर हो गया ना आपका, वो तो नया लड़का है.
मुझे लोगों को इनकरेज करना बहुत पसंद है, इसलिए भी मैं मुड़ मुड़ के देख रही थी.
हाँ,
कभी कभी पता
इसलिए नहीं मुड़ मुड़ के देख रही थी कि मुड़ मुड़ के देखने वाली चीज है.
नहीं, चीज भी है.
चीज भी है.
हाँ, फॉर श्योर.
हम पहले भी बात कर रहे थे थोड़ी, तो हमने आयमा बेग की भी
जी
बात की थी, जिसे आजकल नई मोमिना मुस्तहसन कहा जा रहा है. जो आपको शायद ये डिस्क्रिप्शन पसंद नहीं.
मुझे बिल्कुल पसंद इसलिए नहीं है क्योंकि हर एक की अपनी आइडेंटिटी है. लोग समझते हैं कि शायद मेरे लिए कॉम्प्लीमेंट हो कि नेक्स्ट मोमिना मुस्तहसन है समथिंग, पर क्योंकि मैं इतनी एम्पावरमेंट की बात करती हूँ और लड़कियों के बारे में, एक दूसरे को वी शुड बिल्ड ईच अदर अप, तो मुझे ये बात अच्छी नहीं लगती कि कोई किसी और की पहचान के साथ इक्वेट हो. आई थिंक कि उसकी अपनी इनफरादियत है. शी माइट बी बेटर देन मी इन सो मेनी वेज एंड आई वांट दैट टू कम आउट एंड आउटशाइन मी इफ दैट इज पॉसिबल. जी लिया. अब्बास अली खान ने लिखा और कंपोज किया. हमने बहुत डिस्कस किया कि चाहते हैं किस बारे में हो. जिंदगी में बहुत कुछ होता है. कभी कभी बहुत अच्छी चीज़ें होती हैं, कभी बहुत बुरी चीज़ें होती हैं. कभी कभी आपको लगता है कि सब कुछ ख़त्म हो गया है. बट आई वॉन्ट दिस सॉन्ग टू बी फॉर द पीपल हु हैव फॉलन डाउन बट ब्रेवली गॉटन अप एंड मूव्ड ऑन विद देयर लाइव्स. बिकॉज यही जिंदगी की खूबसूरती है. एक तरह से मेरी पर्सनल लाइफ के बारे में ये इसलिए है क्योंकि जब आफरीन की इतनी सक्सेस हुई थी, लोगों को लगता था कि मेरी ज़िंदगी बहुत परफेक्ट है, पर अंदर से मुझे पता था कि मुझे पैनिक अटैक्स हो रहे थे और मैं मिजरेबल थी.
डिप्रेशन भी आपने कहा कि आपको आपने फेस किया.
मैंने जब मैं कॉलेज में थी, जब मैं 20 साल की थी, तब मुझ पर एक फेज़ आया था जब मैं काफ़ी ज़्यादा डिप्रेस्ड हो गई थी. डिप्रेशन किसी एक वजह से नहीं होती, ना वो रात के 2 बजे होती है. आप लोगों के साथ बैठे हुए हैं पर आप फिर भी अकेले महसूस करते हैं. बिकॉज डिप्रेशन एक बहुत रियल चीज़ है. जैसे लोगों को बुखार होता है या टाइफॉइड हो जाता है या कोई और बीमारी हो जाती है, वी कैन ऑल्सो फील मेंटली अनवेल. अगर हम इसके बारे में खुल के बात नहीं करेंगे तो हम बेहतर नहीं हो सकते.
आप बड़ा प्रमोट करती हैं पाकिस्तानी क्रिकेट टीम को. बिल्कुल
जी, क्योंकि वो हमें रिप्रेजेंट करती हैं ग्लोबली और उनकी कामयाबी में हमारी कामयाबी है. जब 70th इंडिपेंडेंस डे की एनिवर्सरी थी, उसमें मैंने बात भी की थी लोगों से, जिसमें मैंने कहा था कि हम ये तो बात करते हैं कि हमारे मुल्क ने हमारे लिए क्या किया, पर क्या हम इस चीज़ के बारे में सोचते हैं कि हमने मुल्क के लिए क्या किया? एज अ पाकिस्तानी हमारे भी काफ़ी सारे फ़र्ज़ हैं कि हम लोग माइनॉरिटीज़ के राइट्स को सेफ गार्ड करें. जब पाकिस्तान का झंडा बन रहा था तो सबस कपड़ा ख़त्म नहीं हुआ था कि सफ़ेद लगा दिया था. सफ़ेद एक पर्पज़ के लिए लगाया था और वो माइनॉरिटीज़ को रिप्रजेंट करने के लिए था. हमारे साथ पाकिस्तान के अंदर, हमारे कौम के अंदर क्रिश्चियंस भी हैं, सिक्स भी हैं, पारसीज भी हैं, हिंदूज भी हैं, और उनका भी पाकिस्तान उतना है जितना हमारा है. हमारा फ़र्ज़ बनता है एज अ पाकिस्तानी कि हम लोग मेक श्योर करें कि जो हमारे हक हैं वही उनके हक हों, और अगर उनको वो नहीं मिल रहे तो हम मेक श्योर करें उन्हें मिले. उसी तरह से आधी पॉपुलेशन इफ़ नॉट मोर पाकिस्तान में औरतों की है. औरतों का लिटरेसी रेट बहुत कम है. इट्स नॉट इवन हाफ ऑफ व्हाट द लिटरेसी रेट फॉर मेन इज़. ऐसा क्यों है? अगर 50% औरतें हैं तो हमें चाहिए कि हम उनको भी उतना ही एम्पावर करें ताकि वो भी घर की उतनी ही ब्रेड विनर हों. जो आइडिया पुराने ज़माने में था कि एक आदमी प्रोवाइड करता है घर के लिए, आई थिंक वो काफ़ी आउटडेट हो गया और उस तरह से चीज़ें चल भी नहीं सकती क्योंकि महंगाई का दौर है. नॉट एनी लेस नॉट एनी मोर बट इक्वल. औरतें भी उतने ही इंसान हैं जितने मर्द हैं. फेमिनिज्म मेरे लिए मीन्स बींग फियर्स, इंडिपेंडेंट, वोकल, बींग काइंड, जेंटल, बिकॉज दैट्स व्हाट वुमेन आर. माए और उनमें जो कंपैशन होता है, उतना ज़्यादा कंपैशन शायद मर्दों में ना हो, और वो कंपैशन उनकी स्ट्रेंथ है.
एक दिन माँ बनना चाहेंगी?
बिल्कुल, ऑफ कोर्स आई वुड लव टू।
मोमना मुस्तहसन बात कर रही थी फीफी हारून से। इसी के साथ सैरबीन का वक्त अब ख़त्म होने को है। आज के प्रोग्राम के एडिटर थे असद अली, प्रोड्यूसर थी अंबर खैरी, लंदन में स्टूडियो मैनेजर थे रॉबन शुडर और इस्लामाबाद में आमिर सिद्दीक। जावेद सुमरू को यहाँ इजाज़त दीजिए और प्रोग्राम के आखिर में एक मरतबा फिर अहम आलमी ख़बरों का खुलासा।
कजाफी स्टेडियम लाहौर में जारी तीसरे और आखिरी टी ट्वेंटी मैच में पाकिस्तान ने श्रीलंका को जीत के लिए 281 रन का हदफ दिया है। ईरान के सदर ने कहा है कि उनका मुल्क हर वो हथियार बनाएगा जो मुल्क पे हमले की सूरत में दिफा के लिए ज़रूरी है। इंडिया के साबिक वजीर खजाना पी चिदम्बरम की जानिब से इंडिया के ज़ेर इंतज़ाम कश्मीर के आवाम के खुद मुख्तारी के मुतालबे को जायज़ करार देने पे इंडिया के वजीर आज़म नरेंद्र मोदी ने कहा है कि कांग्रेस कश्मीर पर अलहदगी पसंदों और पाकिस्तान की जबान बोल रही है। स्पेन के शहर बार्सिलोना में हजारों अफराद कैटलोनिया की जानिब से आज़ादी के ऐलान के बाद मुतहदा स्पेन रैली निकाल रहे हैं। फिलिपाइन के जनूबी शहर मरावी में शिद्दत पसंदों और हुकूमती सिक्योरिटी फोर्सेज के दरमियान 5 माह जारी रहने वाली लड़ाई के बाद सैकड़ों खानदान वापस आना शुरू हो गए हैं। ये बीबीसी उर्दू सर्विस है।